السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان شہناز نفیس اور اس پروگرام کے پروڈیوسر ہیں اسور امام. اور سامعین، ہمارے آج کے پروگرام کا آغاز ہوگا امریکہ اور افغان طالبان کے مابین دوحہ میں جاری امن مذاکرات کے نوے دور سے. آگے چل کر پاک بھارت کشیدگی پر بات ہوگی، جہاں آج پاکستان نے زمین سے زمین پر ہدف کو نشانہ بنانے والے بیلسٹک میزائل کا ایک تجربہ کیا ہے. اور ساتھ ہی پاکستانی دفتر خارجہ نے اپنے ایک بیان میں کہا ہے کہ پاکستان اور بھارت کے باہمی مسائل جو ہے وہ ان کے بقول بائی لیٹرل نہیں بلکہ انٹرنیشنل ہے. دوسری جانب بھارت کی وزارت خارجہ کی طرف سے بھی ایک بیان آیا ہے جس میں کہا گیا ہے کہ پاکستان کو ایک نارمل ہمسائے کی طرح بیہیو کرنا چاہیے. اور سمین، اس کے علاوہ ہمارا آخری موضوع ہوگا، جس طرح آپ نے نیوز میں سنا کہ اس وقت برطانیہ میں سیاسی ماحول جو ہے وہ کافی گرم ہے، جہاں برطانیہ کے وزیراعظم بورس جانسن نے پارلیمان کو معطل کرنے کے فیصلہ کیا ہے، اور اس کے خلاف آج بھی بعض برٹش پارلیمنٹیرینس اور جو کسی معاہدے کے بغیر بریگزٹ جو ہے اس کے خلاف جو لوگ ہیں انہوں نے ایک جگہ جگہ مظاہرے بھی کیے ہیں، تو اس پر بات کریں گے. ہمارا ٹول فری نمبر 0800-77789 پہ کال کر کے آپ ہمارے پروگرام میں شرکت کر سکتے ہیں. پروگرام کے پہلے سیگمنٹ میں ہمیں جوائن کیا ہے ڈاکٹر حسین یاسر صاحب نے، افغان امور کے آپ ماہر ہیں. اور ہمیں جوائن کیا ہے سبینہ صدیقی صاحبہ نے، آپ بھی انٹرنیشنل افیئرس کی پاکستان سے معاف کیجئے گا، بلکہ ہمیں جوائن کیا ہے ڈاکٹر عمر حیات صاحب نے، پاکستان میں کامسٹ یونیورسٹی سے آپ منسلک ہیں اور افغان جو امور ہیں اس پر ان کی گہری نظر ہے. دونوں کو ہم خوش آمدید کہتے ہیں. ڈاکٹر یاسر حسین صاحب، آپ کو آواز آ رہی ہے؟ اوکے، وہ اس وقت لائن پہ نہیں ہے. آپ سے ہم آغاز کرنا چاہیں گے ڈاکٹر عمر حیات عباسی صاحب، پہلے تو بہت شکریہ ٹائم دینے کا. اور امریکہ اور افغان طالبان کے نمائندوں کے درمیان دوحہ میں جو نواں دور ہے مذاکرات کا، اس سے کافی توقعات جو ہیں وہ وابستہ کی جا رہی تھی، اور یہ کہا جا رہا تھا کہ امریکہ کے جو خصوصی نمائندے ہیں زلم خلیل زاد، وہ کسی بھی لمحے افغانستان روانہ ہو جائیں گے، جہاں وہ طالبان کے ساتھ طے پانے والا جو معاہدہ ہے اس پر افغان کی حکومت اور افغانستان میں ان کے جو باقی اتحادی ہے ان کو اعتماد میں لیں گے، لیکن ایسا ابھی تک نہیں ہوا. آپ کی نظر میں اس وقت کیسے ایسے نکات ہیں جس کی وجہ سے بات جو ہے وہ آگے نہیں بڑھ پا رہی ہے؟
جی، بہت شکریہ بلانے کا مجھے. اصل میں بات آگے نہ ہونے کی بنیادی وجہ یہ ہے کہ یہ جو زلم خلیل زاد صاحب ہیں، یہاں سے جب سے یہ نیگوسیشن شروع ہوئی تھی تو تب دونوں پارٹیز کی طرف سے، بھلے وہ طالبان کا جو ان کے ریپرزینٹیو تھے ان کی طرف سے اور یو ایس کی طرف سے، بہت ہارڈ لائن پوزیشن تھی، بہت اپنے پوزیشن کے اوپر بڑے مستحکم تھے. لیکن اس کے بعد تھوڑی جو یہ گریجولی رفتہ رفتہ جو ان کے ڈائلاگس بڑھتے رہے، تو اس میں پوزیشن سے کسی حد تک دونوں پارٹیز کو، یو ایس کو بھی، امریکہ کو بھی اور طالبان کو بھی ہٹنا پڑا. تو اس میں جو سب سے بڑی چیز نظر آتی ہے وہ اس میں جلدی کا عنصر ہونا ہے، کہ یہ جو جلدی جلدی چیزیں ہو رہی ہیں، کیونکہ افغانستان میں الیکشن ڈیو ہیں اور اس میں یہ چاہتے ہیں کہ جی اشرف غنی صاحب اس وقت پولیٹیکل پریشر کے اندر، سیاسی پریشر کے اندر ہونے کی وجہ سے وہ شاید مناسب ڈیسیژن نہ کر پائیں. لیکن مجھے بالکل یہ نہیں لگتا، کیونکہ اشرف غنی صاحب کا اس اگریمنٹ کو باقی اسٹیک ہولڈر سے پہلے افغانستان میں اگر اس اگریمنٹ سے اوپر اتفاق چاہیے تو وہ اشرف غنی کا ہے، جو کہ اس وقت افغانستان حکومت کے نمائندہ ہیں، جو صدر اشرف غنی ہیں. لیکن اگر افغانستان حکومت کے اندر پولیٹیکل ڈویژن دیکھیں تو اس میں بھی آپ دیکھیں کہ ان کو ابھی تک انہوں نے اپنا ڈیلیگیشن تک فائنل نہیں کر پائے.
جی
عبداللہ اور اشرف غنی کے اندر کہ وہ اپنے اختلافات کو بھی بہتر طریقے سے حل نہیں کر سکے. دوسری بات کہ جو انٹرا افغان ڈائلاگ ہے اس کے اوپر بہت زیادہ کام کرنے کی ضرورت ہے. یہ انٹرا افغان ڈائلاگ نہ ہی اشرف غنی کے بس کی بات ہے اور نہ ہی یہ یو ایس کے بس کی بات ہے. اس میں بہت سارے ریجنل فیکٹرز بھی ہیں اور ریجنل پاورز بھی رول پلے کر رہی ہیں. تو انٹرا افغان ڈائلاگ تو ہونے کو ہوتے ہوئے نظر نہیں آتے اس مہینے میں, ستمبر کے مہینے میں. تو اس میں جو جلدی کا انسر ہے مجھے نہیں لگتا کہ اس سے جو امیدیں وابستہ ہیں یہ عین ممکن ہے کہ اشرف غنی صاحب چونکہ امریکہ کی آشیرواد سے حکومت میں آئے تو یہ عین ممکن ہے کہ وہ اس ڈیل کو سائن کر کے اس کو منظور کر کے تو نتیجتاً ان کو اس میں کوئی فائدہ نظر آئے. اگر یہ واقعتاً مکمل سیز فائر کا ایگریمنٹ ہوتا ہے اور اگر اس طرح کے تین پوائنٹس ہیں, اگر سیز فائر ہوتا ہے, طالبان سیز فائر کرتے ہیں افغان فورسز کے خلاف, طالبان سیز فائر کرتے ہیں وہاں پہ کسی قسم کے سوئسائڈ اٹیکس نہیں کریں گے, اس کے علاوہ امریکن ٹروپس کے خلاف نہیں کریں گے اور وہ ایگری کرتے ہیں انٹرا افغان ڈائلاگ کے اوپر, اور اگر یہ آئیڈیل کے سینیریو میں ساری چیزیں ہو جاتی ہیں اور ایک مکمل سیز فائر ہو جاتا ہے افغانستان میں, تو اس نتیجے میں تو اشرف غنی کو فائدہ ہوگا. لیکن یہ ہوگا نہیں اگر اس طرح کی کوئی چیز ہوتی ہے جس میں افغانستان میں انٹرا افغان ڈائلاگ نظر نہیں آتا. تو اس میں جو فیلڈ کمانڈرز ہیں افغانستان میں طالبان کے, ان کا جو طالبان کے ریپرزینٹرز ہیں ان کے اوپر پریشر ہوگا اور الٹیمیٹلی وہ وائلنس کی طرف جائیں گے, وہ اس طرح کی پرتشدد کاروائیاں کریں گے. تو اس کا فائدہ, اس کے نتیجے میں اس کا فائدہ اشرف غنی کو بھی نہیں ہوتا. تو اگر اس کو آئیڈیل کے سینیریو میں دیکھیں تو اس کو فائدہ تو ہو سکتا ہے, لیکن وہ ہونا چونکہ نہیں ہے. اور مجھے نہیں لگتا کہ اشرف غنی صاحب بھی افغانستان کے جو یہ جو ان کے ساتھ پیس ڈائلاگ ہے وہ اس کے بھی پوائنٹس سامنے آنا باقی ہیں. ابھی وہ سامنے آئے نہیں ہیں کہ وہ پوائنٹس ہوں گے کیا, بالکل واضح الفاظ میں سامنے نہیں آتے. تو میں جب یہ اشرف غنی صاحب جاتے ہیں اور اس کے اوپر جب ڈبیٹ شروع خریدار جب افغانستان جائیں گے اور اس پہ جب افغانستان کی طرف سے اشرف غنی گروپ اور عبداللہ گروپ اور اس کے علاوہ افغانستان میں جو اسٹیک ہولڈرز ہیں ان کی طرف سے جب کوئی رائے نہیں آتی, اس کے اوپر ساری چیزیں واضح نہیں ہو سکتی. لیکن یہ میں آپ کو ضرور بتانا چاہوں گا یہاں پہ کہ نہ ہی اشرف غنی اور عبداللہ کی حکومت افغانستان میں اور نہ ہی طالبان افغانستان کی جو میجورٹی ہے, جو اکثریت افغانیوں کے نمائندہ ہیں, یہ پارٹیز تو ضرور ہیں, ان کے سٹیکس تو ضرور ہیں, ان کے مفادات وابستہ ہیں, لیکن پورے افغانستان کے لیے یہ سلوشن نہیں, یہ مستقبل کے لیے, افغانستان کے مستقبل کے لیے یہ سلوشن نہیں ہے. افغانستان کے مستقبل کا سلوشن واحد یہ ہے, افغانستان کے مستقبل کا واحد حل یہ ہے کہ افغانستان میں انٹرا افغان ڈائلاگ ہو جس میں تمام تر وہ پارٹیز جو افغانستان.
لیکن وہ تو صحیح ہے ڈاکٹر عمر حیات صاحب, لیکن انٹرا افغان ڈائلاگ جو ہے وہ یہ جو پورا امن کا پروسیس ہے اس کا سیکنڈ سٹیج اس کو قرار دیا جاتا ہے. اور جس طرح طالبان بھی بارہا کہتے رہے ہیں کہ پہلے جو ہے امریکہ کے ساتھ معاہدہ ہونا ضروری ہے, وہ جب ہوتا ہے تو اس کے بعد یہ دوسرا سٹیج جس کو آپ بھی انٹرا افغان ڈائیلاگ کہہ رہے ہیں وہ سٹارٹ ہوگا. لیکن اس وقت جو بعض طبقے ہیں وہ یہ کہہ رہے ہیں, اوکے ٹھیک, اوکے ہمیں بتایا جا رہا ہے کہ ڈاکٹر نجیب آزاد, پروفیسر نجیب اللہ آزاد صاحب نے کابل یونیورسٹی سے جوائن کیا ہے, ان کو بھی ہم پروگرام میں خوش آمدید کہتے ہیں, ان کی طرف ہم آتے ہیں. لیکن آپ سے جو میں کوسچن کرنا چاہ رہی تھی ڈاکٹر عمر حیات صاحب, وہ یہ کہ بعض طبقوں کا یہ خیال ہے کہ امریکہ کا جو مطالبہ ہے طالبان سے کہ وہ القاعدہ سے قطع تعلق کی جو شرط ہے امریکہ کی جانب سے وہ طالبان کے لیے اس وقت مشکل ثابت ہو رہی ہے, آپ اس سے کہاں تک ایگری کرتے ہیں؟
دیکھیں طالبان کی تو واحد جو طاقت ہے وہ لڑائی میں پوشیدہ ہے. طالبان کو اگر مذاکرات کی میز پہ جس طاقت نے لایا ہے, جس طاقت کی بنیاد پہ وہ طالبان امریکہ کے ساتھ اس وقت مذاکرات میں مشغول ہیں, اس کی بنیادی طاقت تو ان کی فیلڈ میں افغانستان میں ان کے لڑنے کی صلاحیت ہے, ان کے فیلڈ کمانڈرز ہیں. تو یہ جو اس طرح کی امریکہ کی طرف سے شرط ہے, یہ دونوں شرطیں بنیادی طور پہ افغانستان کی طرف سے جو امریکہ کے لیے شرط ہے اور جو امریکہ کی طرف سے طالبان کے لیے شرط ہے, دونوں شرطیں پریکٹیکل पॉलिटिकल तो नहीं है, ना ही अफगानिस्तान के फील्ड कमांडर जिनकी बुनियादी वाहिद ताकत ही लड़ना है, ना वो उस पर छोड़ेंगे, और ना ही मुझे ऐसे होता हुआ नजर आता है कि अफगानिस्तान से अमरीकी या नेटो फोर्सेस का इनखला होगा जैसे कि तालिबान की तवक्को है। ये दोनों चीजें होंगी नहीं, लेकिन ये है कि इसको पॉलिटिकली यानी सियासी तौर पे इसका फायदा मुमकिन है कि किसी हद तक चंद हजार फौजियों के इनखला का ट्रंप साहब अमेरिका के आने वाले इलेक्शन में उसका इस्तेमाल कर सकें, और किसी तरह की थोड़ी बहुत सीज फायर का फायदा अशरफ गनी साहब को आने वाले इलेक्शन में हो सके। लेकिन इसको अगर हम प्रैक्टिकली देखें तो अफगानिस्तान कभी भी लड़ना नहीं छोड़ेंगे जब तक के उनकी मनोआन जो उनकी मुतालबात है उनको तस्लीम ना कर दिया जाए। दूसरी बात आपको मैं ये बता रहा था कि जो आप कहती है ना कि इंट्रा अफगान डायलॉग, जो इंट्रा अफगान डायलॉग नेक्स्ट स्टेप तो है, उसका दूसरा मरहला तो जरूर है इन मुज़ाकरात का, मगर उसका लाए अमल क्या होगा, ये एक पॉइंट है। एक नुक्ता ये है कि इन मुज़ाकरात में उनका इंट्रा अफगान डायलॉग का लाए अमल
बिल्कुल तरीकेकार क्या होगा और किन चैलेंजेस का सामना हो सकता है, उसमें इंटरनेशनल कम्युनिटी जो है खासतौर पर अमरीका क्या किरदार अदा कर सकता है, ये भी बिल्कुल एक एंगल है। आप हमारे साथ रहिए डॉक्टर उमर हयात साहब। डॉक्टर नजीबुल्ला साहब, आपकी जानिब हम आना चाहेंगे। सबसे पहले तो बेहद शुक्रिया शॉर्ट नोटिस पे आप हमें ज्वाइन कर रहे हैं। आप डॉक्टर साहब ये बताइएगा कि काफ़ी तवक्कुआत, अभी हम बात कर रहे थे कि तालिबान और अमेरिका के माबेन जो मुज़ाकरात का नवा दौर है उससे वाबस्ता की जा रही थी और कहा जा रहा था कि शायद मंगल को एक मुआहिदे का ऐलान किया जाए, लेकिन हमने देखा कि ऐसा नहीं हुआ। इस वक्त स्टिकिंग पॉइंट्स जो हैं वो क्या हैं आपकी नज़र में, बात जो है वो आगे क्यों नहीं बढ़ पा रही है?
जी, जहाँ से हम देख रहे हैं तो ये कोई पहली बात नहीं हो रहा, मतलब अमेरिकन और तालिबान की जो मुज़ाकरात है, लेकिन जहाँ तक हमारी मालूमात है वो कुछ ऐसी है कि प्रॉबली 10 दिनों में वो तालिबान और अमेरिका एक एग्रीमेंट पे पहुंचेंगे, एक माहिदा तो नहीं कह सकते, बहरहाल एक टाइप की जो दो जानबा तवाफक होगी जो दोनों मतलब इस पे एग्रीमेंट करेंगे। तो उसके बाद नेटो कंट्रीज है, अमेरिकन वफद जो है खासकर खलीलजाद साहब वो मे बी ओस्लो ब्रसल चले जाएं जहाँ से हम देख रहे हैं और मौजूद जहाँ तक हमें पहुंच चुके हैं, तो वो वहां डिस्कस करेंगे। मीन वाइल अमेरिका के कैबिनेट के कुछ मेंबर्स यहाँ पे मे बी उनके फॉरेन सेक्रेटरी और डिफेंस मिनिस्टर काबुल में हो उन दिनों। तो सबसे जो इम्पोर्टेंट बात है वो ये कि जो प्लेटफॉर्म बनाया जा रहा है कि अब इंट्रा अफगान डिस्कशन शुरू हो जाए, नेगोशिएशन या पीस डायलॉग शुरू हो जाए, तो इसके लिए सब कुछ हो जाए। यहाँ हम नहीं देख रहे कि जो सीज फायर है वो हो जाए, वो भी इलेक्शन से फिर इलेक्शन प्रेजिडेंशियल इलेक्शन में सिर्फ 20-25 दिन ही रहते हैं। तो अगर सीज फायर हो भी जाए तो ऐसे सुनने में आया है कि अमेरिकन और तालिबान के दरमियान सीज फायर होगा, जबकि अफगान गवर्नमेंट और तालिबान के दरमियान सीज फायर नहीं होगा। और ये लड़ाई का एक और पहलू है, मतलब अगर कंट्रीज है, स्टेट्स है, वो पहले पॉलिटिकल इंस्टीट्यूशंस होते हैं, फिर उसके बाद अपनी कंट्री के डिफेंस के लिए, तो फिर वो मिलिट्री यूज करते हैं। लेकिन जब ग्रुप्स होते हैं, मिलिटेंट ग्रुप्स होते हैं, तो पहले वो लड़ते हैं और फिर पॉलिटिकल वो प्रेस्टीज ले लेते हैं, जिसे अब तालिबान ले रहे हैं। तो सीज फायर अफगान गवर्नमेंट के साथ इसलिए भी वो लोग मेरे ख्याल से नहीं करेंगे कि वो ज्यादा से ज्यादा जो प्रिविलेजेस है वो लेना चाहेंगे, मतलब अपनी ताकत बताने दिखाने के लिए। तो इस सारे सिलसिले में ये जो इंट्रा अफगान डायलॉग शुरू होगा, ये हमारा नहीं ख्याल कि ये कुछ दिनों कुछ महीनों की बात होगी। यहाँ पे मसाइल कुछ ज्यादा ही है। पहले तो बात ये जो मतलब नॉन स्टेट्स लड़ाई यहाँ पे हो रही है, हम किसी स्टेट का नाम नहीं लेना चाह रहे, लेकिन तालिबान उनकी ना कोई वेपन फैक्ट्री है, ना कोई उनकी फाइनेंशियल कोई स्टेट है, तो जाहिर है यहाँ पे बहुत सारी कंट्रीज इन्वॉल्व है, उन सब के साथ इनकी बातें होना, उनको जो मतलब कॉन्फिडेंस मिलेना, फिर अफगान गवर्नमेंट का इन कंट्रीज को, खासकर हमसाय कंट्रीज को कॉन्फिडेंस मिलेना, उनकी सारी जो होस्टेज है उनको ट्रांसफर करना अफगानिस्तान, ये एटलीस्ट 2-3 सालों की बात है। तालिबान की कैदी जो है जिसने मतलब वो प्रिजन्स में है, तो ये इंट्रा अफगान डायलॉग शुरू होगा जहां तक हमारी मालूमात है कुछ दो हफ्तों में, 10 दिनों में मेरे ख्याल से वो जो जॉइंट जो प्रेस रिलीफ होगी जो भी होगी वो तालिबान और अमेरिका के साथ वो होगी, और वो भी ओस्लो और ब्रसेल्स के एग्रीमेंट के बाद। तो उसके बाद इंट्रा अफगान डायलॉग स्टार्ट होना है और उसमें बहुत सारी, अगर हम उन डिटेल में चले जाए तो हमें
एक बहुत ही लंबा प्रोसेस है, बहुत लंबा है, जिसका पहला हिस्सा जो है वो अभी फिलहाल जारी है, उस पर काम हो रहा है। लेकिन अमेरिका के अंदर बाज़ जो तबके हैं वो ये भी कह रहे हैं कि ज़रूरी नहीं है कि ये जो फर्स्ट स्टेज है अमन प्रोसेस का, मुज़ाकिरात का, वो कामयाब हो तालिबान और अमेरिका के दरमियान। अगर ऐसा होता है तो उसके बाद आप क्या सूरत हाल देखते हैं?
देखिए, सूरत हाल में तो कोई चेंज नहीं आएगी। पिछले 18 सालों से यहाँ पे तालिबान जितनी भी उनकी कुव्वत थी, जितनी भी उनकी पावर थी, वो वक्तन फौक्तन वो आजमाते रहे। अलबत्त लड़ाई के वो जो जंग है वो जो कर रहे हैं वो उस लिहाज से। और एक जो बहुत बड़ा चेंज आया पिछले 5 सालों में 2014 के बाद वो एक सारी सिक्योरिटी और डिफेंस जो रिस्पॉन्सिबिलिटी लाइबिलिटी वो अफगान गवर्नमेंट ने ली है, खास ऑपरेशंस में इंटरनेशनल फोर्सेस से मदद किया जाता है। तो इसमें कोई खास चेंजेस नहीं आएगी। बहरहाल हम ये कह सकते हैं कि ये जो डायलॉग है या जो माहिदा है जो भी हो रहा है, ये इसलिए भी कामयाब हो सकता है कि ये पिछले 9 महीनों से चल रहा है और ये मेरे ख्याल से आत्मा निश्चित है इनके दरमियान, और तालिबान के पास भी कोई और ऑप्शन नहीं है क्योंकि वो 8 महीनों से पॉलिटिकल जो प्रेस्टीज है वो अपना चुके हैं, पॉलिटिकल एड्रेस पॉलिटिकल प्लेटफॉर्म से वो अभी जाहिर हो रहे हैं, इससे पहले वो टोटली मिलिटेंट थे। तो इसको कभी तो होना है, लेकिन जहां तक ग्राउंड रियलिटीज है वो हम अफगानिस्तान से अच्छी तरह बेहतर तरह से मतलब उसको तशरीह कर सकते हैं, बजाय इसके कि हम यूनाइटेड स्टेट्स से देखें या यूनाइटेड स्टेट्स के जो कांग्रेसमैन है या वहां के पॉलिटिशियन है या वहां के एनालिस्ट है या आम आवाम है। तो जहां तक हम मौजू को देख रहे हैं, यहाँ पे अफगान गवर्नमेंट ने भी एक वफद बनाया है और एक मुश्तरक वफद है, उससे पहले लोअर जिरगा जो यहाँ पे वो जो कल्चर नॉर्म है ट्रेडिशनल नॉर्म है वो भी हो चुका है, सब इसी पे मुत्तफिक हैं कि ये वफद तालिबान के साथ बात कर। और इस दरमिया काफी डायलॉग्स आई थिंक अफगान गवर्नमेंट और तालिबान के साथ इनडायरेक्टली हो चुके हैं, ये मतलब आपस में कॉन्टेक्ट में है, बिहाइंड द वॉल बातें इनके दरमियान हो चुकी हैं। तो ये सब कुछ फिर एक तीन तरफ से मतलब अफगान गवर्नमेंट, अमेरिका और तालिबान तीनों की जानिब से इसमें मुतफिक हो चुके हैं कि पहला फेज है, द फर्स्ट फेज वो यूएस एंड तालिबान का है, और उसके बाद इन दिन द इंट्रा अफगान डायलॉग विल स्टार्ट, विल टेक ऑफ कोर्स काफी टाइम लेगा।
ओके, आपकी जानिब मैं आना चाहूँगी डॉक्टर उमर हयात साहब। मुस्तकबिल की अगर हम बात करें और अगर देखा जाए तो तालिबान और अलकायदा का जो नज़रिया है ये तकरीबन एक जैसा है। तो अगर कोई अमन माहिदा होता भी है अमेरिका के साथ या इंट्रा अफगान जो डायलॉग हैं वो कह लें वो स्टेज भी अगर स्टार्ट होता है उसमें किसी हद तक कामयाबी होती है, तो एक बात जो की जा रही है कि तालिबान को एक तरफ दाइश का सामना भी हो सकता है अफगानिस्तान में, और दूसरी जानिब जो जंगी सरदार हैं वो भी उनका भी सामना हो सकता है, और ऐसे में वो अलकायदा को शायद अपनी ताकत का हिस्सा रखना चाहें, तो इसके कहाँ तक इम्कानात हैं? और अगर ऐसा होता है तो फिर आलमी बरादरी जो है वो उसका क्या पॉसिबली क्या रिस्पॉन्स आ सकता है?
जी बिल्कुल, मैं आपकी बात से इत्तेफाक करता हूँ। देखें, जब ग्राउंड में लड़ाई हो रही होती है अफगानिस्तान में, जब किसी किस्म का पुरतशद्दद वाकया होता है और किसी किस्म का वायलेंस होता है, तो उसकी हमारे पास ये होता है कि कौन से ग्रोह ने उसकी जिम्मेदारी कबूल की है। तो अगर अफगानिस्तान में फॉर एग्जाम्पल मिसाल के तौर पर अमरीका का तालिबान के साथ ये मुआहदा तय भी पा जाता है कि वायलेंस नहीं होगा, तो वहाँ पर दूसरे ग्रुपों की जो मौजूदगी है, मसलन ISIS हो गया या तालिबान हो गया, तो उनकी तरफ से अफगानिस्तान में पुरतशद्दद वाक्य का खत्म होने की कोई गारंटी नहीं है, और ऑन द ग्राउंड जब अफगानिस्तान में बात करें तो ये ऐन मुमकिन है, और इस चीज के ऊपर बहुत सारी तहकीक भी हो चुकी है कि तालिबान, अलकायदा और ISIS बहुत सारी जगहों पे मुश्तरका काम भी करते हैं, ये इनके दरमियान किसी न किसी तरह तर्ज का तावन भी है। लेकिन ये जो आप बात कर रही थी कि इसके ऊपर इंटरनेशनल कम्युनिटी क्या करेगी, मुझे नहीं लगता कि ये अफगानिस्तान का जो तालिबान और अमेरिका का जो डायलॉग है, जो मुजाकरात का मरहला जा रहा है, इसका ज्यादातर कोई इंटरनेशनल कम्युनिटी के साथ ताल्लुक है। इसका ताल्लुक है बहुत ज्यादा सदर ट्रंप के आने वाले इंतखाबात से। ये वादा वो अपनी आवाम से करके आए थे कि वहां से वो अपनी फौजों का इनखिला करेंगे, इसलिए उनको इसमें बहुत बहुत जल्दी में ये सारा काम हो रहा है। और इसमें जैसे ये दूसरे डॉक्टर साहब बता रहे थे कि ये कोई इतना जल्दी काम होने वाला है नहीं कि कोई पीस प्रोसेस का फ्रेमवर्क बहुत जल्द सामने आ जाएगा। तो ये बिल्कुल मुमकिन है कि इनको इंटरनेशनल कम्युनिटी का, मेरे ख्याल में इसमें ज्यादा रीजनल कम्युनिटी है, यानी इंटरनेशनल के अलावा जो रीजन की फोर्सेस हैं, मसलन पाकिस्तान है, चाइना है, रशिया है, इंडिया है, इनके भी स्टेक्स रीजनली इस खत्ते में अफगानिस्तान से बहुत ज्यादा मुंसलिक हैं। तो अगर रीजनल, अगर आप इसके मुस्तकबल की बात करती हैं, तो इसका मुस्तकबल मुझे नहीं लगता कि अफगानिस्तान और तालिबान और अमेरिका के दरमियान मुजाकरात में पोशीदा है। इसका मुस्तकबिल जो रीजनल पावर्स हैं, जो इलाकाई ताकतें हैं, चाइना, रूस, पाकिस्तान, इंडिया, इनके मुस्तकबिल से ज्यादा मुंसलिक है। इसमें जो एक प्रॉब्लम है जिसकी तरफ मैं आपकी निशानदेही कराना चाहता हूँ, वो ये है कि देखिए, तालिबान अफगानिस्तान के नुमाइंदा नहीं है, वो नॉन स्टेट हैं जिसके ऊपर आपने 18 साल लड़ाई लड़ी है अमेरिका ने। तो अगर उनको आप मुजाकरात में लेके आते हैं तो आप नॉन स्टेट को लेजिटिमाइज करते हैं, उनको एक कानूनी हैसियत देते हैं, जबकि दूसरी तरफ अफगानिस्तान की एक कानूनी हुकूमत भी मौजूद है, अगरचे ना ही तालिबान का ना ही अफगान की मौजूदा हुकूमत, अफगानिस्तान की मौजूदा हुकूमत का जोग्राफियाई लिहाज से पूरे के पूरे अफगानिस्तान के ऊपर मुकम्मल कंट्रोल है, मुकम्मल ग्रिट मौजूद है। अफगानिस्तान भी जोग्राफियाई लिहाज से तालिबान भी अफगानिस्तान का एक बहुत बड़ा नंबर ऑफ डिस्ट्रिक्ट्स के ऊपर उनका कंट्रोल है, और काफी अच्छे डिस्ट्रिक्ट पर गवर्नमेंट का भी, और इक्वल अमाउंट ऑलमोस्ट उसके 70-80% डिस्ट्रिक्ट ऐसे हैं कि जिनके ऊपर ना ही तालिबान का है और ना ही अफगान हुकूमत का है। तो तालिबान मुझे लगता है कि इसमें अपना टाइम लेना चाहते हैं, क्योंकि जितना उन्हें टाइम मिलेगा इसमें उनकी जो ज्यादा डिस्ट्रिक्ट है उसमें उनकी जो है वो ग्रिप उनकी मजबूत होगी। तो ये सारा जो प्रोसेस है इससे बैनुल अक्वामी बरादरी का इस कदर ताल्लुक नहीं है, चंद पार्टीज हैं, चंद ममालिक हैं जिनका इनसे स्टेक वाबस्ता है, और वो मुझे नहीं लगता कि उनको इतनी सूरत में, वो इतनी जल्दी में है कि जितनी जल्दी में सदर ट्रंप साहब है।
ओके डॉक्टर नजीबुल्ला साहब, ये जो एक पॉइंट उठाया है डॉक्टर उमर हयात साहब ने, उनकी नज़र में अफगानिस्तान जो तनाज़ा है, वहाँ पे जो कुछ हो रहा है, ये एक रीजनल प्रॉब्लम है और इसके हल के लिए रीजनल अप्रोच जो है उसकी ज़रूरत है, जो हमसाया ममालिक हैं उनको शामिल करने की ज़रूरत है, उसके इम्कानात आपको कहाँ तक नज़र आते हैं, और डॉक्टर उमर हयात साहब से इस पॉइंट पे, इस नुक्ते पर आप कहाँ तक एग्री करते हैं?
जी हम अपनी बातों में पहले भी इशारा कर चुके हैं, वाजे करते हैं, हम बिल्कुल डॉक्टर साहब की इस बात से मुत्तफिक हैं, जिसे हमने कहा कि नॉन स्टेट यहाँ पे लड़ रहे हैं और ये रीजनल मसला है, तो जाहिर सी बात है, और कंट्रीज को कॉन्फिडेंस में लेना है, कंट्रीज को, यूनाइटेड स्टेट्स को भी कॉन्फिडेंस में लेना होगा रीजनल कंट्रीज को, कि जो माहिदा होगा, मतलब अगर कल को तालिबान आएंगे तो मतलब उस वक्त का अफगानिस्तान और आज के अफगानिस्तान में क्या फर्क होगा, कंट्रीज की जो उनकी जो अपनी इंटरेस्ट है, इंटरनेशनल रिलेशंस की वो जो थ्योरीज है, सिक्योरिटी डायलमा या टू लेवल गेम, उनके तहत जियोपॉलिटिक्स पे क्या असर पड़ेगा, और इसके साथ ही अगर हम देखें तो खलीलजाद साहब इससे पहले के सिर्फ डायरेक्ट तालिबान से बातचीत करे, वो इन्हीं कंट्रीज, जितनी भी कंट्रीज है, खासकर हमसाय कंट्रीज अफगानिस्तान की, जो हमसाय ममालिक हैं उनमें पाकिस्तान सिवाय ईरान के, उनका आपस में चल रहा है यूनाइटेड स्टेट और ईरान का, तो चाइना तक, और जो गल्फ कंट्रीज है, सेंट्रल एशियन कंट्रीज है, इंडिया है, तो खलीलजाद इन सबका दौरा कर चुका है। ये इसी बात की निशानदेही है कि मतलब जो रीजनल कंट्रीज है उनका जो नक्श है या रोल है वो बहुत इंपॉर्टेंट है, और अब हम गवर्नमेंट को भी यही करना चाहिए, कुछ हद तक कर भी चुके हैं मेरे ख्याल से, दो दो महीने पहले, कुछ दो महीने हुए होंगे जब अफगान सदर पाकिस्तान का भी विजिट कर चुके हैं। तो इस सब ये मसला अफगान मसला नहीं है, ये वही वर्ल्ड ट्रेड सेंटर से शुरू हुआ है, और वही वर्ल्ड ट्रेड सेंटर को बचाने के लिए, मतलब सेकंड वर्ल्ड ट्रेड सेंटर को बचाने के लिए सारी इंटरनेशनल कम्युनिटी यहाँ लड़ रही है किसी भी तरह, मतलब जाहिर सी बात है मफादात है, इंटेलिजेंस है। तो जब तक आप रीजनल कंट्रीज को इसमें इन्वॉल्व नहीं करेंगे, उनको कॉन्फिडेंस भी नहीं लेंगे, चाहे वो तालिबान हो, चाहे वो अफगान गवर्नमेंट हो या यूनाइटेड स्टेट्स हो, तो इस मसले का हल दूबदू नहीं हो सकता।
डॉक्टर उमर हयात साहब, तरीक़ेकार जो है वो क्या होना चाहिए, और क्या जिस तरह डॉक्टर नजीबुल्ला साहब ने कहा कि ऑलरेडी ज़ल्मे ख़लीलज़ाद जो हैं वो अफ़गानिस्तान के हमसाया ममालिक के दौरे जो हैं कई दफ़ा कर चुके हैं उनको इतमाद में लेने के लिए, यही तरीक़ेकार है, या फिर आगे चलकर मुज़ाकरात की मेज़ पर इन ममालिक की नुमाइंदगी जो है वो होनी चाहिए?
नहीं, वो तो वाहिद लाजे, मैं एक इससे पहले मैं आपको बता दूँ कि इनकी नुमाइंदगी होनी चाहिए नहीं। असल में इस माहदे में जो एक ड्रॉबैक मुझे नजर आता है वो ये है कि इस पूरे माहदे का गारंटियर कौन है, यानी अगर दोनों पार्टीज में से
रूस और
मतलब
पाकिस्तान का कहा जा रहा है कि ये होंगे तालिबान की तरफ से।
जी, और अमेरिका तरफ से गारंटी कौन होगा। बात यह है कि अगर इस मुआहदे में एक भी पार्टी अपने जो एग्रीमेंट्स हैं, जो मुआहदे में जो शिकायतें लिखी गई हैं उसके ऊपर अगर वो अमल नहीं करते, और अगर फॉर एग्जांपल ऐसा पुरतशद्दद वाकया होता है कि जिसको अफगानिस्तान उसके ऊपर जो मुतजाद रिपोर्ट्स आती हैं कि ये तालिबान ने किया या तालिबान ने नहीं किया, या ऐसा कोई मखमसा सा क्रिएट हो जाता है, तो उस सूरत हाल में इसके डायनामिक्स क्या होंगे। दूसरी बात आप ये कह रही हैं कि अफगान पीस प्रोसेस में अगर आप कहती हैं कि वे फॉरवर्ड क्या है, मुस्तकबल का लायमल क्या होना चाहिए, तो उसमें मुझे तो वाहिद इलाज यही लगता है कि इसमें खित्ते के जो ममालिक हैं उन्हीं को बैठ के इसका हल निकालना पड़ेगा। यानी इसमें अगर अमेरिका का ठीक है मौजूद होना बहुत जरूरी है, लेकिन ये मसला इस कदर पेचीदा हो चुका है कि इसमें इसके इब्तदा में तो अमेरिका था, लेकिन जैसे जैसे ये 18 साल में बहुत सारे तगैयरात आए तो इसमें जो हमसाए ममालिक हैं उनका किरदार बहुत ज्यादा बढ़ा, और इसमें बहुत ज्यादा उनका जो सियासी मंजरनामा है दाखिली भी, और उनकी जो एक आलमी सियासत में उनका किरदार है उसमें भी बहुत तगैयर आया। तो इस सूरत हाल में मुझे तो ये लगता है कि अफगानिस्तान में आने वाले 2 से 3-4 साल के अंदर ये हो सकता है कि खित्ते के ममालिक, जिसमें मैं डॉक्टर साहब से डिसएग्री करता हूँ, अफगानिस्तान के नेबर्स इतने ज्यादा जो सेंट्रल एशिया वाली तरफ हैं उससे हटके रूस, चाइना, पाकिस्तान और इंडिया, इन चार ममालिक ने पाकिस्तान के मुस्तकबिल, अफगानिस्तान के मुस्तकबिल का या इंट्रा अफगान डायलॉग का फैसला करना है, और इनका किरदार बहुत ज्यादा नजर आता है अगर हम इसका मुवाजना करते हैं अमेरिका के किरदार से, तो वो लाजमी उसमें हिस्सा तो रहेंगे लेकिन ज्यादा किरदार इन चार मुल्कों का अफगानिस्तान के मुस्तकबिल के लिए। लेकिन ये जो डील है इसमें आपको बहुत जल्दी नजर आती है, और इसमें बहुत सारी चीजें मरहलावार इसलिए हो चुकी हैं कि इवन जो अमेरिका के अंदर बहुत सारे तजिया नगार हैं उन्होंने भी जो ट्रंप एडमिनिस्ट्रेशन है और ट्रंप प्रेसिडेंट ट्रंप है उनको ये बात कन्वे की है और बारहा की है कि जिस तरह का आप बहुत जल्दी में ये काम कर रहे हैं ये बहुत ड्यूरेबल नहीं है, ये इतना मुस्तहकम काम नहीं है, ये अफगानिस्तान पीस प्रोसेस उस वक्त तक मुस्तहकम नहीं हो सकता जब तक इंट्रा अफगान डायलॉग नहीं होता। तो ये मुझे नहीं लगता कि ये कोई इतना जल्द ये चीजें किसी शेप में आ जाएंगी और इनकी कोई शक्ल आ जाएगी, इस पर हमें मजीद 2 से 3 साल देने पड़ेंगे,
ठीक है। एक कॉम्प्लिकेटेड अमल है। आप बताइएगा डॉक्टर नजीबुल्ला साहब, अमरीका को और यहाँ के दारों का जिक्र किया डॉक्टर उमर हयात साहब ने, यहाँ हम देख रहे हैं कि मुज़ाकिरात जो हैं वो किसी माहिदे की तरफ बढ़ते हुए बज़ाहिर नज़र आते हैं, जिस तरह दोनों फरीक जो हैं वो मुज़ाकिरात में पेशरफ्त के दावे कर रहे हैं, लेकिन इसी दौरान सदर ट्रंप की तरफ से یہ کہنا کہ انہیں افغانستان سے اپنی افواج کو نکالنے میں کوئی جلدی نہیں ہے، جبکہ جو بعض بہت ہی جو اہم امریکی سینیٹرز ہیں جس میں سینیٹر گرام بھی شامل ہے، ان کی طرف سے یہ تجویز آنا کہ افغانستان میں امریکی افواج کی تعداد 8600 سے کم نہیں ہونی چاہیے، تو یہ ایک کنفیوژن اس کو ہم کہہ دیں یہاں امریکہ میں، یا پھر یہ پریشر ٹیکٹکس ہیں، کیا ہے یہ، کس طرح انالائز کرنا چاہیں گے؟
دیکھیے، آپ نے پریزیڈنٹ ٹرمپ کی بات کی، تو ان پہ تو ہم بات نہیں کرنا چاہتے، وہ اس لیے کہ وہاں پہ ایک ذہنی ثبات ہمیں نظر نہیں آ رہا. ہمیں یاد ہے کہ کچھ ہی عرصے پہلے، مطلب کچھ 2-2.5 سال پہلے، انہوں نے پاکستانی گورنمنٹ اور پاکستان کے بارے میں کچھ ایسے ٹویٹ کیے تھے کہ مطلب پاکستان اور یونائٹیڈ اسٹیٹ کے جو تعلقات ہیں وہ ختم ہوئے، لیکن اگلے دن کچھ اور ہوا. پھر اس کے بعد کچھ ہی عرصہ پہلے،
لیکن ہر ملک کی پالیسیز جو ہیں وہ ٹائم کے ساتھ ساتھ بدلتی رہتی ہیں.
ایک تو پالیسیز کی بات ہے، ہم مسٹر ٹرمپ کی ٹویٹس کی بات کرتے ہیں، تو اس پہ وہ جو ذہنی ثبات ہے وہ وہاں نہیں ہے. لیکن بہرحال اگر ہم دیکھیں، ایک چیز جو ہم دیکھ رہے ہیں پرسنلی، 2009 پریزیڈینشیل الیکشنز، 2014 پریزیڈینشیل الیکشنز اور 2019 پریزیڈینشیل الیکشنز افغانستان کی، یہاں پہ ان تینوں الیکشنز کے دوران، پریزیڈینشیل الیکشنز کے دوران، یونائٹیڈ اسٹیٹس کچھ ایسے بڑے معاملات میں انوالو ہوئے اور انہوں نے کوشش کی کہ افغان گورنمنٹ اور ریجنل کنٹریز بھی انوالو ہو تاکہ وہ جو پریزیڈینشیل الیکشنز افغانستان میں ہو رہے ہیں وہ کچھ متاثر ہو. فار ایگزامپل 2019 میں پریزیڈینشیل الیکشنز کے ایک دو مہینے پہلے ہی کچھ ڈائلاگس ایسے ہوئے کہ ایک جوائنٹ گورنمنٹ جو نیشنل یونیٹی گورنمنٹ ہے جو اب بھی ہے، وہ اس وقت وہ الیکشن سیکنڈ راؤنڈ میں چلے گئے، کافی زیادہ جنجال ہوا. اس کے بعد 2014 میں جو بیس اے کا مسئلہ ہے، بائی لیٹرل سیکیورٹی ایگریمنٹ افغان گورنمنٹ اور یونائٹیڈ اسٹیٹس کے درمیان، اس پہ کافی بڑا مسئلہ ہوا، اور ابھی بیس مسئلہ. اوور آل ہم دیکھیں تو جہاں تک ہم دیکھ رہے ہیں یونائٹیڈ اسٹیٹس کی جتنی بھی افواج ہے، ایک تو ان کی جو جتنی بھی افواج ہیں یہاں پہ، 8000 کچھ بھی ہو رہے یا کتنے ہیں، اس کی جو وہ ایکوریٹ کاؤنٹنگ ہے یا ایکوریٹ تعداد ہے وہ کسی کی بھی نہیں معلوم سوائے پینٹاگون کی. اس بار اوور آل ہم یہ کہہ سکتے ہیں کہ یونائٹیڈ اسٹیٹس ایٹ لیسٹ کچھ 20-30 سالوں کے لیے وہ یہاں سے نہیں جانے والی. ٹیررزم کے اگینسٹ لڑنا ایک مسئلہ، ٹیررزم کے ساتھ فائٹ کرنا ایک مسئلہ، لیکن یہاں پہ ریجنل مفادات ہے، جیو پالیٹکس مسئلہ ہے، یہاں پہ اکانومی ہے، یہاں پہ اور پولیٹیکل مسائل ہے، یہاں پہ رشیا ہے، یہاں پہ چائنا ہے، یہاں پہ ایران ہے، یہاں پہ گالف ہے، تو اس سب کے لیے یہاں پہ ایک سینٹرل جو ادا ہے ان کے لیے وہ بہترین جگہ افغانستان ہے. تو اس پہ تو پولیٹیکلی اگر ہم ایز اے اینالسٹ بات کریں تو کچھ کمزوری لگے گا کہ وہ مطلب کہ ان کی تعداد کیا ہوگی. وہ بہرحال اس میں نہیں جائے گی. وہاں پہ الیکشنز بھی ہو رہے ہیں، یونائٹیڈ اسٹیٹس میں بھی پریزیڈینشیل الیکشنز ہونے والے ہیں. تو اوور آل اگر ہم کہیں ایک افغان پریزیڈینشیل الیکشن کی ہے جو یونائٹیڈ اسٹیٹس اور انٹرنیشنل کمیونٹی کسی بھی شرط میں نہیں چاہے گی کہ وہ ایک ریئل لیجیٹیمیٹ گورنمنٹ افغانستان میں آ جائے، کیونکہ وہ پھر افغان عوام کی جو ہے نمائندگی کرے گی، اور یہ انٹرنیشنل کمیونٹی کے لیے قابل قبول اس لیے نہیں ہوگی کہ آپ ایک طاقتور پاورفل لیجیٹیمیٹ گورنمنٹ کو چیلنج نہیں کر سکتے. لیکن کچھ ایسی ایسا گورنمنٹ جو بھی ہے، جو ایک تھرڈ پارٹی کی طرف سے، جو اس وقت کے فورن سیکرٹری تھے جان کیری، اس کے آنے کے ساتھ اور جو مسائل بنے، پھر کچھ ایسا ہوا، کچھ جو ہو رہا ہے، تو یہ اس پہ اثر کر رہا ہے. جو پیس نیگوشیشن ہے، پیس ڈائلاگ ہے، الیکشنز پہ ظاہر سی بات ہے کہ اثر کرنے والا ہے. یونائٹیڈ اسٹیٹس کی افواج یہاں سے جانے والی نہیں ہے، کچھ جہاں سے ہماری مشاہدہ ہے 20-30 سالوں میں. اور جہاں تک امریکن اسٹریٹجیز کی بات ہے، پالیسی کی بات ہے، کانگریس، سینیٹ، پینٹاگون، وائٹ ہاؤس، اوور آل وہ ایک ہی ڈسک ہے، لیکن مختلف جو بیانات ہیں وہ آ رہے ہیں، تو تاکہ تھوڑے بہت یوز سٹیزنس کو اور ریجنل پولیٹیشنس کو بھی کنفیوز کیا جائے. اوور آل
ٹھیک، اوکے. बहुत शुक्रिया, यहाँ पे हम रोकना चाहेंगे इस डिस्कशन को। आइंदा भी आप डॉक्टर नजीबुल्ला साहब आपसे और डॉक्टर उमर हयात साहब आपसे बात होगी। थैंक यू सो मच, आपके टाइम का बेहद शुक्रिया। इस वक्त एक ब्रेक लेना चाहेंगे और ब्रेक से वापस आकर इस वक्त जो हालात हैं रीजन में, ख़ास तौर पर पाकिस्तान भारत कशीदगी के बाद जो इस वक्त मंजरनामा हमें नज़र आ रहा है उसको एनालाइज करने की कोशिश करेंगे, लेकिन पहले हम लेते हैं एक ब्रेक।
VOA उर्दू अब आपके हाथ में। पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए। दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
जी सामीन, वेलकम बैक। वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं प्रोग्राम जहां रंग। मैं हूं आपकी मेज़बान शहनाज नफीस और इस प्रोग्राम के प्रोड्यूसर हैं असवर इमाम। और इस वक्त पर पाक भारत कशीदगी पर बात करने के लिए हमें ज्वाइन किया है पाकिस्तान से सीनियर सहाफ़ी और तर्जाकार सबीना सिद्दीकी साहिबा ने, उनको खुश आमदीद कहते हैं। और कुछ देर में हमें ज्वाइन करेंगे भारत से डिफेंस स्टडीज़ इंस्टीट्यूट से मुंसलिक तर्जानिकार डॉक्टर अशोक बिहोरिया साहब। आपसे हम सबीना सिद्दीकी साहिबा आगाज़ करना चाहेंगे। आज दोनों ममालिक जो हैं, भारत और पाकिस्तान, उनके उनकी जो फॉरेन वो हैं दफ्तर, उनकी जानिब से कुछ बयानात भी सामने आए हैं, लेकिन आज पाकिस्तान ने एक बैलिस्टिक मिसाइल गजनवी का तजुर्बा किया है। इस तजुर्बे से पाकिस्तान क्या पैगाम देना चाहता है मौजूदा सूरत हाल में?
ये जो मिसाइल लॉन्च है, ये एक समझ में एक डिटेरेंस की तरह है कि जैसे इंडिया कोई अटैक करने की कोशिश करे अगर बॉर्डर पे, या कोई ब्लॉकेड, नेवल ब्लॉकेड की उसके पास की प्लानिंग हो, तो उसको बताने की जरूरत थी कि बॉर्डर सिक्योरिटी के लिए हमारे पास मिसाइल्स मौजूद हैं। और ये वाला जो शॉर्ट रेंज मिसाइल है, ये बहुत एक्यूरेट है बिल्कुल बॉर्डर सिक्योरिटी के लिए और बिल्कुल मुनासिब है। तो इसका ये इसका स्टेटमेंट, इसको आप एक स्टेटमेंट की तरह से लें कि कोई दूसरी तरफ से, दूसरे मुल्क से कोई उल्टी सीधी हरकत करने की कोई जरूरत नहीं, कोई कोशिश ना करें। तो ये इट्स अ वार्निंग, ये एक डिटेरेंस है। जी
राइट, ओके। इसके अलावा कल जो है, जो वजीर आजम इमरान खान साहब ने कहा है कि आधे घंटे के लिए कश्मीरियों के लिए उनकी हिमायत में लोग जो हैं वो खड़े होंगे, जगह जगह पे सायरन जो हैं वो बजाए जाएंगे, इसका असल में ये भी जाहिर है एक पैगाम देना है आलमी बरादरी को, कश्मीरियों को और साथ भारत को भी, लेकिन इसका इम्पैक्ट जो है वो क्या होगा इस मसले पर, फायदा इसका क्या आप देखती हैं?
ये एक वजीर आजम साहब ने एक सस्टेनेबल डिप्लोमेसी की तरह से इसको स्टार्ट किया है कि एक रेगुलर चीज है और इसको आहिस्ता आहिस्ता इसको बढ़ाएंगे। और इनका मकसद ये है कि एंड में इसको यूनाइटेड नेशंस में रेज करना है इस इशू को अक्टूबर में, और वो उसके लिए एक एक समझे एक रेगुलर उसको पूरा उसका मवाद जमा किया जा रहा है और उसको रेगुलर उसका टेम्पो नहीं तोड़ना चाह रहे, इसलिए उन्होंने वीकली किया उसका जिक्र किया है। इसके अलावा भी हर फोरम पे पाकिस्तान जो है, पाकिस्तान के जो एम्बेसडर्स हैं वो हर सारे मुल्कों को आगाह कर रहे हैं, और हमारा जो फॉरन मिनिस्टर है वो सारे जो भी चीजें हैं वो काफी उन्होंने चाइना से काफी उनको सपोर्ट मिल रही है और आहिस्ता आहिस्ता अवेयरनेस बढ़ा रहे हैं।
ठीक, ओके। साथ ही हम कोशिश कर रहे हैं कि भारत से डॉक्टर अशोक बिहोरिया साहब भी हमें ज्वाइन करें, लेकिन आप सबीना सदीकी साहिबा ये बताइएगा, पाकिस्तान की फॉरेन ऑफिस के तर्जुमान ने आज जो बात की है ब्रीफिंग के दौरान, कहा है कि पाक भारत मसाइल जो हैं वो बायलेटरल नहीं है, वो मसाइल इंटरनेशनल हैं, इससे उनका क्या मुराद है? क्योंकि शिमला मुआहिदा जो है उस पर पाकिस्तान के दस्तखत मौजूद हैं, जिसका जिसको पाकिस्तान ने इन अदर वर्ड्स एक्सेप्ट किया है, कबूल कर चुका है कि पाकिस्तान और भारत के माबेन जो मसाइल हैं वो बायलेटरल हैं और बाहमी मुजाकिरात के जरिए ही उसको हल करना है।
अच्छा, اصل میں جو شملہ ایگریمنٹ تھا وہ اس وقت کی حکومت نے کیا تھا, وہ جو پرزنرز آف وار تھے ان کو واپس لے جانے کے لیے, اس میں اس قسم کا کلاز ڈالا گیا. لیکن جو کشمیر ہے وہ ایک انٹرنیشنل ڈسپیوٹ پہ رہے گا, چاہے آپ اس کو نہ تسلیم کریں یا کریں. اس کی یونائیٹڈ نیشنز کے 16 ریزولیوشن تھے اس کے بارے میں, اور یونائیٹڈ نیشنز نے اس کے بارے میں بولا ہوا ہے کہ یہاں پہ پلیبسٹ ہونا ہے, وہ بیلٹ سے ہی اس کا جو ہے نتیجہ لیا جا سکتا ہے, اور کوئی طریقہ ہی نہیں ہے اس کا, لیگل کوئی طریقہ نہیں ہے. ابھی بھی دیکھیں انڈین سپریم کورٹ میں اس سے چل رہا ہے بحث, یہ لیگل تھا یا نہیں, جو آرٹیکل 370 ہٹایا گیا ہے ان سے اپنے ملک میں یہ لیگل نہیں ہوا ہے. تو شملہ ایگریمنٹ تو وہ اس وقت کا ایک ضرورت تھی, وہ اس کا ایک مقصد اور تھا, اس کو پھر اس پورے معاملے میں اس کو لایا جا رہا ہے. لیکن یونائیٹڈ نیشنز کے انٹرنیشنل مسئلہ بھی رہے گا, اور نہ صرف یہ بائیلیٹرل نہیں ٹرائیلیٹرل ہے, اس لیے چائنا کی بھی دیکھیں آپ یہ بھی کہہ رہا ہے کہ ہمارا بھی لداخ کا جو ہے ایک ٹرائیلیٹرل ایشو ہے. اگر اس کو لوکلی ریجنلی لیا جائے, انٹرنیشنلی دیکھا جائے, تو یونائیٹڈ نیشنز کا ایشو ہے.
رائٹ, اوکے. آج جو بھارت کے دفتر خارجہ ہیں انہوں نے یہ کہا ہے کہ پاکستانی اسٹیٹ جو ہے اس کو ایک نارمل بیہیویئر جو ہے وہ اپنانا چاہیے, ایک نارمل وے میں اس کو جو اپنی پالیسیز ہیں یا ان کا جو بیہیویئر ہے ریجن میں وہ ان کا ہونا چاہیے. اس کے بارے میں آپ کیا کہنا چاہیں گی؟
ظاہری بات ہے کہ انڈیا نے جو اسٹیپس لیے ہیں وہ اتنے ڈراسٹک اور اتنے سیویئر ہیں کہ وہ خود ان کے اپنے ملک میں ان کے دیکھیں کتنے اپوزیشن کتنے خلاف ہے اور عام لوگ کتنے خلاف ہیں, وہ چاہ رہے ہیں کہ اس سے بات ہی نہ ہو. لیکن ایسا ہو ہی نہیں سکتا, کیونکہ جو کرفیو لگایا گیا ہے اور انٹرنیٹ بند کیا گیا ہے, ٹیلی فون لائنس بند کر دی گئی ہیں. تو آپ نے دیکھا ایمنیسٹی انٹرنیشنل نے بھی اس کا آبجیکشن دیا ہے, ہیومن رائٹس واچ نے بھی دیا ہے, سارے ویسٹرن کنٹریز نے بھی اس کے خلاف بولا ہے کہ کم سے کم آپ سب سے پہلے کرفیو کو بند کریں اور انٹرنیٹ بحال کریں اور فون کور کریں. تو اس کا تو ہو ہی نہیں سکتا نا, پاکستان نارمل بہیو کرے. اس لیے کہ تین تو پہلے ہم پہلے بھی ہم جنگیں لڑ چکے ہیں اس ایشو پہ, اور ہمارا ایک ایموشنل تعلق ہے کشمیر کے ساتھ, تو ہم تو بات کریں گے نا, ہو ہی نہیں سکتا.
اوکے, تو آگے کے لیے لائحہ عمل جو ہے وہ پاکستانی اسٹیٹ کا کیا ہے یا آپ کیا دیکھتی ہیں؟ کیونکہ اس وقت جو صورتحال ہے یہ کہا جا رہا ہے کہ جو پاکستان جو ہے بظاہر آئسولیٹڈ نظر آتا ہے, ایون جو مسلم کنٹریز ہے وہ بھی کشمیر کے مسئلے پر ان کا جو جھکاؤ ہے وہ زیادہ تر بھارت کی جانب ہے.
دیکھیے مسلم کنٹریز جو ہماری ہیں, نہ وہ آج تک فلسطین پہ یونائٹیڈ ہو سکتی ہیں, نہ یمن پہ ہو سکتی ہیں, نہ سیریا پہ ہو سکتی ہیں, ان کو تو آپ چھوڑ دیں. لیکن چائنا ہمارے ساتھ ہے, ابھی دیکھیں اتنے امپورٹنٹ قسم کے ہمارے ہو رہے ہیں کہ انڈیا بھی پریشان ہے, پھر ایران بھی ہے وہ کشمیر کے لیے بول رہا ہے, اور دیکھیں ویسٹرن کنٹریز اس سے زیادہ امپورٹنٹ, وہ سب اس کو بات کو برا سمجھ رہی ہیں. تو کرفیو وغیرہ لگایا گیا ہے. پاکستان کا جو لائحہ عمل جو یہ ہوگا, تو اس میں یونائٹیڈ نیشنز کے فورم میں ایز اے ڈسکشن لایا جائے, اور جو بھی ہو وہ یونائٹیڈ نیشنز کے اس سے سارے انٹرنیشنل طریقے سے اس کو لایا جائے گا, اور بڑا آرگنائز طریقے سے, اور میرے خیال سے پریس نہیں کریں گے, تو ریفرینڈم ہو, ریفرینڈم کی کوشش کی جائے گی.
ٹھیک,
اور اس کے علاوہ کوئی طریقہ ہی نہیں ہے, ٹاکس کے علاوہ کوئی طریقہ ہے ہی نہیں اس کو ریزالو کرنے کا.
لیکن دفتر خارجہ نے تو آج یہ بات کی ہے کہ بھارت کے ساتھ دو طرفہ بات چیت کو آگے بڑھانا جو ہے وہ پاکستان کے لیے اب ممکن نہیں ہے.
جی ایگزیکٹلی, بائیلیٹرل نہیں ہوگا یہ, اس کو یونائٹیڈ نیشنز کے فورم سے اب دیکھیں اس کو کوشش کی جائے گی, اس کو وہاں سے ہی کوئی اسٹیپ لیا جائے, یہ کوشش ہوگی. بائیلیٹرل تو ابھی دیکھیں نہیں پاسبل, اس کا تو پاسبل نہیں ہے بالکل.
اوکے, بہت شکریہ آپ کا سبینہ صدیقی صاحبہ, تھینک یو سو مچ. اور سامعین, ہم نے مدعو کیا تھا بھارت سے ڈاکٹر اشوک بہرویا صاحب کو, ڈیفینس اسٹڈی انسٹیٹیوٹ دہلی سے آپ منسلک ہیں, کہ وہ ہمیں جوائن کریں اور بھارت کا جو نقطۂ نظر ہے اس کو بھی ہم آپ کے لیے, جی انہوں نے آنے کا وعدہ کیا تھا لیکن اس وقت وہ فون نہیں اٹھا رہے ہیں, پھر کبھی اس پہ بات کریں گے ہم اس موضوع پہ دوبارہ بھی. جیسا کہ آپ کو پتا ہے کہ یہ کشیدگی جو ہے یہ دونوں ممالک کے مابین ابھی جاری ہے, دونوں طرف سے الفاظ کی جو ایک طرح سے جنگ ہے وہ بھی اس وقت جاری ہے, تو یہ سلسلہ بھی چلتا رہے گا, آئندہ اس پہ بات ہوگی. اس وقت ایک مختصر ہم بریک لینا چاہیں گے, بریک سے واپس آ کر پروگرام کو آگے بڑھائیں گے.
VOA اردو اب آپ کے ہاتھ میں.
پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے.
دور جانے کی ضرورت نہیں، VOA اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو VOA کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے.
VOA اردو اب آپ کے ہاتھ میں.
جی سامعین، وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں پروگرام جہاں رنگ. میں ہوں آپ کی میزبان شہناز نفیس. اس پروگرام کے پروڈیوسر ہیں اسفر امام. اور پروگرام کے اس سیگمنٹ میں ہم نے مدعو کیا ہے بیرسٹر امجد ملک صاحب کو. لیگل ایکسپرٹ اور انالسٹ ہیں، ہمیں جوائن کر رہے ہیں لندن سے. اور ہم نے سینئر صحافی سید مجتبیٰ، جو اس وقت لندن بیسڈ تجزیہ کار بھی ہیں، اور وہ بھی اس وقت ہمارے ساتھ لائن پہ ہیں. دونوں کو ہم خوش آمدید کہتے ہیں. اور پروگرام کے آخر میں ہم بات کریں گے برطانیہ کے جو وزیر اعظم ہیں بوریس جانسن، انہوں نے پارلیمان کو معطل کرنے کا فیصلہ جو ہے وہ سنایا ہے، جس کے خلاف اطلاعات کے مطابق آج لندن بھر میں کچھ مظاہرے جو ہیں، احتجاج وہ بھی ہوئے ہیں. کافی مخالفین کی جانب سے کافی شدید رد عمل جو ہے وہ کہا جا رہا ہے کہ اس وقت سامنے آ رہا ہے. اس موضوع پہ ہم بات کریں گے. ہم دیکھتے ہیں اس وقت لائن پہ ہمارے ساتھ کون ہے. سید مجتبیٰ صاحب، آپ کو آواز آ رہی ہے؟
جی مجھے آ رہی ہے.
سید مجتبیٰ صاحب، یہ بتائیے گا کہ یہ معاملہ کیا ہے؟ برطانیہ کے وزیر اعظم بوریس جانسن صاحب جو ہیں، وہ کیوں پارلیمان کو معطل کرنا چاہ رہے ہیں؟ اس کے پیچھے سوچ کیا ہے؟
دیکھیں، اس کے پیچھے سوچ وہی ہے کہ بوریس جانسن جس وعدوں کے ساتھ اقتدار میں آئے ہیں وہ یہی ہے کہ ڈو اور ڈائی، ان کو ہر حال میں بریگزٹ کو ڈلیور کرنا ہے، چاہے کچھ بھی ہو جائے. اور اس کے لیے چاہے ملک جو ہے وہ کسی بھی ایسے ایسے پارلیمانی اقدامات جو کہ برطانوی پارلیمانی تاریخ میں کبھی نہیں ہوئے، وہ یہ کرنے کے لیے تیار ہے. لیکن بنیادی مقصد ان کا یہی ہے کہ ہر حال میں 31 اکتوبر کو برطانیہ کو یورپی یونین سے علیحدہ ہو جانا ہے. اور جو حالات نظر آ رہے ہیں، جو شواہد نظر آ رہے ہیں، اس کے مطابق وہ نو ڈیل بریگزٹ پہ ہی فوکس ہے. ڈیل وہ چاہتے ہی نہیں ہیں، وہ نو ڈیل بریگزٹ پہ ہی فوکس ہے. وہ چونکہ نو ڈیل بریگزٹ ہی ان کو ان مقاصد کو پورا کر سکتے ہیں جن کے لیے وہ یہ بریگزٹ کو بریگزٹ پہ عمل درآمد چاہتے ہیں.
رائٹ. امجد ملک صاحب، آپ ایک لیگل ایکسپرٹ بھی ہیں. سب سے پہلے تو پروگرام میں خوش آمدید. یہ بتائیے گا کہ نو ڈیل بریگزٹ جو ہے، اس کو ناکام بنانے سے بچانے کے لیے پورے پارلیمان کو معطل کرنے کا فیصلہ، یہ کہاں تک امریکی جو قوانین ہے اس کے مطابق ہے؟ کیا یہ پہلے بھی ہوا ہے کبھی؟
نہیں، میرے خیال میں پارلیمان کو جو لیٹ سے پروروگ یا ہالیڈے کے اوپر بھیجنا، یہ کوئی نئی چیز نہیں ہے. تمام پارلیمان پچھلے وقتوں میں بھی جب اختتام کے قریب آتے ہیں تو وہ ایک دو ہفتے کی چھٹی پہ چلے جاتے ہیں، پھر کوئین جو ہے وہ سپیچ کے ذریعے نئے سال کا آغاز کرتی ہے. تو یہ تو کوئی مسلمہ پرانا روایت ہے، کوئی نئی چیز نہیں ہے. لیکن اس میں نئی چیز وقت کا تعین اور حالات کا مدعو، یعنی ایک حالات، ایک ناگہانی صورتحال ہے. حالانکہ آپ یورپ سے نکل رہے ہیں اور اس وقت پارلیمان میں ایک ڈیل کرنے کی کوشش ہے. ایک ڈیل موجود تھی جو ریجیکٹ ہوئی ہے دو دفعہ. ایک ڈیل کی کوشش ہے اور ایک طرف کنزرویٹو ہیں جو کہتے ہیں ریفرنڈم کے ذریعے اگر نہیں ہوا تو ہم نکلنا لازمی ہے. جو یورپین کے ساتھ نیگوشیشن وہ فائنلائز نہیں ہوئے تو اس کا مطلب ہے 31 اکتوبر ڈیڈ لائن ہے، ہم نے وداؤٹ ڈیل نکل جانا ہے. اب یا تو اپوزیشن کے پاس کوئی لایا عمل ہو کہ جی ہم کوئی نہ کوئی ڈیل کرنے کی پوزیشن میں ہیں، یا یورپ کے ساتھ جو مسودہ تریسا میں نے طے کیا تھا وہ اس کو ہی پاس کرنے کی پوزیشن میں ہیں، تو پھر تو بات بنتی ہے. پھر تو آپ پارلیمان کا روز ہی اجلاس بلا لیں. اگر آپ نے پارلیمان کا اجلاس بلا کے اس ڈیل کو مسترد ہی کرنا ہے اور معاملہ نو ڈیل کی طرف ہی جانا ہے، تو میرے خیال میں کنزرویٹو دو دفعہ صبح کی برداشت کر چکے ہیں، اسی لیے وہ ان کو ہالیڈے دے رہے ہیں، ٹائم دے رہے ہیں کہ آپ آرام سے اب یہ ٹائم گزارے. ہم نو ڈیل کی طرف جا رہے ہیں. برطانیہ یورپ سے علیحدہ ہر صورتحال میں ہو رہا ہے کیونکہ یہ عوام کی رائے ہے اور وہ نہیں چاہتے کہ بار بار جو ہیں وہ دوبارہ امبیرس ہوں پارلیمان میں جا کے. تو میرے خیال میں یہ منطق نظر آتی ہے کہ وہ چاہتے ہیں کہ پارلیمان میں دینگا مشتی کی بجائے نو ڈیل کی طرف جایا جائے, یا اس وقت کا استعمال کرتے ہوئے اپوزیشن آئرلینڈ کی پارٹی, اسکاٹ لینڈ کی پارٹی, لیبر پارٹی اور حکومت مل کے یا تو پھر اس مسودے کی طرف لوٹے جو پارلیمان میں موجود ہے, جو ریجیکٹ ہو چکا ہے, اس میں ایسی امینڈمنٹس لے کے آئے جو یورپ کو بھی قبول ہو, ان کو بھی قبول ہو, اور جس سے مزید بگاڑ نہ پیدا ہو. اس طرف میرے خیال میں چیزیں آ نہیں رہی. لوگ بات کر رہے ہیں کہ آپ جو ایکسٹینڈڈ پیریڈ کے لیے پروروگ کر رہے ہیں پارلیمان کو, سسپینڈ کر رہے ہیں پارلیمان کو, وہ انسانی حقوق یا آئینی جو ٹریڈیشن ہیں ان کے خلاف ہے. لوگ کورٹ جانے کا عندیہ دے رہے ہیں, بہت بڑا احتجاجی مظاہرہ ہونے جا رہا ہے لندن میں. یہ ساری چیزیں اس چیز کو ایڈریس نہیں کرتی کہ پارلیمان میں اختلاف موجود ہے, پارلیمان میں حزب اختلاف اور حزب اقتدار ایک پیج پہ نہیں ہے, اور پارلیمان میں کسی بھی قسم کا مسودہ موجود نہیں ہے جو یورپ کو قابل قبول ہو اور جو گورنمنٹ اور اپوزیشن کو قابل قبول ہو. تو میرے خیال میں ہم یہ میرے خیال میں ایک بیٹ ہے کہ بورس جانسن سمجھتے ہیں کہ رادر دین کہ کنزرویٹو امبیرسمنٹ برداشت کریں, یہ پارلیمان کوئی مسودہ یا لے کے آئے اس ٹائم میں جو موجود ہے ٹائم, یا پھر آرام سے انتظار کریں, اور اگر نو ڈیل ہوتی ہے تو اس کے بعد برطانیہ ایک خود مختار ملک ہوگا کہ وہ خود فیصلہ کرے کہ اس نے اپنا فیوچر کیسے طے کرنا ہے. اور ایسے میں امریکہ کا جو رول بڑا امپورٹنٹ ہے, کیونکہ امریکہ سائڈ پہ بیٹھ کے ہیز آئنگ آن این ایچ ایس, اور ٹرمپ کہہ بھی چکے ہیں, بورس جانسن کو سپورٹ بھی کر چکے ہیں, تو امریکہ کے لیے بھی یہ فائدہ مند ہوگا اگر نو ڈیل ہوئی, کیونکہ ان کی نظریں این ایچ ایس سسٹم اور اس کانٹریکٹ کے اوپر ہیں. دنیا کی نظریں پھر کانٹریکٹ کے اوپر ہیں, کیونکہ نئے کانٹریکٹ بنیں گے, اور برطانیہ کے لیے یہ مشکل کے وقت میں اپرچونیٹی بھی ہوگی کہ وہ اپنی اقتصادیات اور اپنی معاشیات کو اپنی طرز کے اوپر نئے ڈنگ اور اسلوب کے ساتھ سیٹل کرے. سو ایک اپرچونیٹی بھی ہوگی, ایک مشکل بھی ہوگی.
لیکن یہ کہاں تک یہ اقدام جو ہے یہ جمہوری جو اصول ہیں جو نارمز ہیں اس کے مطابق ہے, پارلیمان کو معطل کرنا؟
معطل نہیں ہوتا ہے ایز سچ, یہ ایک قسم کا آپ سیشن ختم کرتے ہیں, پری میچورلی سیشن ختم کرتے ہیں نئے سال شروع ہونے سے پہلے. سو کوئین جب سپیچ کرتی ہے تو نئے سال ایک آئینی سال شروع ہو جاتا ہے, اس سے پہلے کہ تمام بل پھر ختم ہو جاتے ہیں اگر وہ پایا تکمیل تک نہیں پہنچتے. یہ کوئی نئی چیز وہ اختراع نہیں پیدا کر رہے, دو دو ہفتے کے لیے پارلیمان اس طرح گھر جاتی رہی ہے اور کوئین نیا آغاز کرتی ہے. وہ پارلیمان کا خاتمہ نہیں کر رہے, پارلیمان کو دو ہفتے کے لیے یا چار ہفتے کے لیے گھر بھیج رہے ہیں کہ آپ چھٹیاں کر کے آئیں, اور کوئین نئے آغاز کرے گی نئے سال کا. کیونکہ حالات مخدوش ہیں تو اپوزیشن کی جماعتیں یہ سمجھتی ہیں کہ ان کو پارلیمان میں بولنے سے روکا جا رہا ہے, یا ان کا جو ٹینیور کٹ کیا جا رہا ہے تاکہ وہ آواز نہ اٹھا سکے, اور وہ عوامی نمائندے ہیں, اور کیونکہ اس وقت حالات اس طرح کے ہیں ان کی نمائندگی پارلیمان میں ہونی چاہیے نہ کہ گھر میں ہالیڈے کرتے ہوئے. تو وہ یہ اپوزیشن یہ چاہ رہی ہے کہ یہ جو پروروگ کیا ہے بورس جانسن نے یہ نہیں ہونا چاہیے تھا, اور یہ ان کو ان سے چھینا جا رہا ہے ایسے وقت میں جبکہ لیٹ سے جنگ جیسی صورتحال ہے کہ یورپ سے نکل رہا ہے ایک بہت بڑا ملک, اور ایسے میں پارلیمان کے ممبران اس کے اوپر اپنی رائے دینا چاہیں گے, چاہے ان کے پاس کوئی بل ہے یا نہیں ہے, یا اپنے کانسٹیٹیوئنٹس کو ریپرزینٹ کرنا چاہیں گے, یا کوئی نئی میک اینڈ بریک کے سلسلے میں روز کوئی نہ کوئی ایکٹیویٹی چلتی رہے گی. تو وہ نہیں چاہتے کہ پارلیمان کو چھٹی پہ بھیجا جائے, وہ چاہتے ہیں کہ پارلیمان آخری دن تک کوشش کرتی رہے کہ کوئی اس کا حل نکلا جائے. اور انہوں نے یہ بھی عندیہ دیا ہے کہ اگر آپ اس کو پروروگ کریں گے تو ہم نو کانفیڈنس موشن موو کریں گے. تو یہ وہ ساری چیزیں ہیں جو اس اصل ایشو کو ایڈریس نہیں کرتی. ون کہ یورپ سے برطانیہ نکل رہا ہے, یہ ریفرنڈم کے ذریعے یا کمٹمنٹ کے ذریعے یہ طے ہے, اب ڈیل کے ذریعے نکل رہا ہے, ڈیل ان کے پاس جو موجود تھی وہ ریجیکٹ ہو چکی ہے دو دفعہ, آیا بغیر ڈیل کے لیے نکل رہا ہے, 31 اکتوبر کی ڈیڈ لائن ہے, بغیر ڈیل کے اوپر نکلتا ہوا نظر آ رہا ہے. اگر اپوزیشن اور گورنمنٹ چاہیں تو مل کے کوئی نہ کوئی مسودہ یا کوئی نہ کوئی چیز
حل جو ہے وہ نکال سکتے ہیں,
لیکن اگر وہ حل نہیں ہے موجود تو صرف وہاں پہ گفتگو اور وہ گفتن نشستن برخاستن کی طرز پہ جا کے صرف وہاں بیٹھنا ہے اور اس کو سمجھنا ہے کہ یہ آئین کی بالادستی ہوگی اور آئین کا استقام ہوگا اور جمہوریت کی بہت زیادہ خدمت ہوگی, تو میں نہیں سمجھتا کہ وہ کوئی ایسا کوئی مسئلہ پڑے گا. ہاں اگر کوئی کسی بھی پارٹی کے پاس کوئی بل ہے جو وہ فلوٹ کرے ایک دوسرے کے ساتھ اور اس کے اوپر کوئی رائے قائم کرے اور گورنمنٹ کو انوائٹ کریں کہ یہ بل ہم مسودہ لے کے آتے جو ہمیں قبول ہے, تو اس کے اوپر میرے خیال میں ابھی بھی بات چیت کا
امکانات جو ہیں اس کی موجود ہے. بالکل, ایک منٹ
درمیان میں جا کے ہونا ہے.
اوکے سید مجتبی صاحب, آپ بتائیے گا کہاں تک آپ امجد ملک صاحب جو ہیں ان سے متفق ہیں اس انالیسز میں, اور پھر آنے والے وقت میں اگر بغیر ڈیل کے ای یو سے برطانیہ نکلتا ہے تو کیا اس کے اثرات کیا دیکھتے ہیں؟
دیکھیں, سب سے بڑی بات تو یہ کہ بہت ساری باتوں سے متفق ہوں کہ اپوزیشن کے پاس کوئی لایا عمل نہیں ہے, لیکن جہاں تک یہ ایک نارمل چیز ہے کہ پارلیمنٹ کو پروروگ کر دیا جائے, یہ بالکل پارلیمانی اقدار میں شامل ہے. لیکن اس وقت جو برطانیہ جن حالات سے گزر رہا ہے, ایسے حالات بھی کبھی نہیں ہوئے, اور ان حالات میں جبکہ پارلیمان جو ہے وہ واضح طور پہ اس بات کا اشارہ کر چکے ہیں کہ وہ اس معاملے پہ بات کرنا چاہتے ہیں, اور تو اس میں پارلیمنٹ کو پروروگ کرنے کا بنیادی مقصد یہی تھا, واحد مقصد یہی ہے کہ پارلیمان کو اس معاملے سے دور رکھا جائے.
جی بہت شکریہ سید مجتبی صاحب اور بیرسٹر امجد ملک صاحب. اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھی.
موسیقی, انٹرٹینمنٹ, ستاروں کے انٹرویوز, آپ کی کالز اور پیغامات سے مل کر بنتا ہے پروگرام چارٹ بسٹرز. ہمارا اور آپ کا ساتھ ہر جمعے کی رات 9 بجے. سننا نہ بھولیے چارٹ بسٹرز.
امریکہ میں اس وقت 3 لاکھ سے زیادہ لوگوں کو عارضی تحفظ یا ٹی پی ایس کا درجہ حاصل ہے. اس حیثیت کے تحت شہریت نہ رکھنے والے افراد امریکہ میں اسی صورت میں رہ سکتے ہیں اور کام کر سکتے ہیں جب ان کے ملک کو غیر محفوظ خیال کیا جاتا ہے. تاہم ٹرمپ انتظامیہ اس کوشش میں ہے کہ اس پروگرام کو ختم کر دیا جائے. اس فیصلے کے پیش نظر بہت سے خاندان پریشان ہیں. وائس آف امریکہ کے لیے کرسٹینا سمٹ نے اس بارے میں ایک رپورٹ مرتب کی ہے. تفصیلات کے ساتھ میں ہوں سادیا زیب رانجھا. سن 2018 میں ہوم لینڈ سیکیورٹی کی سیکرٹری کرسٹین نیلسن کے ایک اعلان کے نتیجے میں ایالا کے خاندان کی زندگی میں گویا افراتفری پھیل گئی. نیلسن نے اپنے حکم نامے میں عارضی تحفظ کی حیثیت یا ٹیمپریری پروٹیکشن سٹیٹس ٹی پی ایس کے خاتمے کے لیے کہا تھا. اس پروگرام سے بیشتر ایل سلواڈور, نکاراگوا, ہونڈورس اور سوڈان کے تارکین وطن کو فائدہ پہنچ رہا تھا جنہیں جاری مسلح تنازع, ماحولیاتی تباہ کاری یا اور کسی غیر معمولی حالات کے بنا پر اپنا ملک چھوڑنا پڑتا ہے. ٹیمپریری پروٹیکشن سٹیٹس یا ٹی پی ایس پروگرام سے فائدہ اٹھانے والی ایلسی فلورس کے الفاظ.
La verdad no. The truth is that our children never knew much about our status until 3.5 years ago to 4 years.
احوال یہ ہے کہ ہمارے بچوں کو تقریباً 3.5 سے 4 سال پہلے تک ہماری قانونی حیثیت کے بارے میں زیادہ پتہ نہیں تھا. میری سب سے بڑی بیٹی نے, جس کی حیثیت بھی ٹی پی ایس کی تھی, کالج میں داخلے کے لیے کاروائی شروع کی تو اسے یہ بات سمجھ میں زیادہ آئی کہ اس کی قانونی حیثیت کیا ہے. ایالا کا خاندان سن 2001 میں امریکہ آیا. یہ وہی سال تھا جب ایل سلواڈور میں زلزلہ آیا تھا. جب انہیں ٹی پی ایس کا درجہ مل گیا تو ایالا کے خاندان کو ایک گھر اور نوکری مل گئی اور ان کے یہاں بعد میں 2 بچے پیدا ہوئے. ٹی پی ایس سے مستفید ہونے والے ہوزے ایالا کے الفاظ.
We've been living in the United States for more than 20 years. We feel like this is our
home. ہم امریکہ میں 20 سال سے زیادہ عرصے سے قیام پذیر ہیں. ہم یہ محسوس کرتے ہیں کہ یہ ہمارا گھر ہے. ہمارے بچے یہ محسوس کرتے ہیں کہ یہ ان کا گھر ہے. لیکن اگر ٹی پی ایس ہمیشہ کے لیے ختم ہو گیا تو اس کا مطلب یہ ہے کہ آلہ کو اس کے ملک سے نکال باہر کیا جائے گا. ٹی پی ایس کو فی الوقت عدالت میں چیلنج کیا گیا ہے اور ایالا کے خاندان کے افراد کے نام بھی قانونی جنگ میں شامل ہیں. اس مہینے کے شروع میں امریکہ کے 9th سرکٹ کورٹ آف اپیل میں اس مقدمے کی سماعت ہوئی. امیگریشن کے معاملات کے وکیل Diego Friara कहते हैं,
de la administración Trump tiene un perfil conservador.
It is very possible that this case might end up in the Supreme Court.
इस बात का बहुत ज्यादा इम्कान है कि ये मुकदमा सुप्रीम कोर्ट तक पहुंच जाए. सुप्रीम कोर्ट में एक जज की ताज़ा तरीन तकरारी के बाद सुप्रीम कोर्ट ने ज्यादा कदामत पसंद शक्ल इख्तियार कर ली है, लिहाजा हो सकता है कि हम मुकदमा हार जाएं. ताहम हमारा अज़्म है कि हम आखिरी हद तक लड़ेंगे. ये अल्फाज थे इमिग्रेशन के मामलात के वकील डियागो फ्रेरा के. वॉइस ऑफ अमेरिका ने इस मामले पर तबसरे के लिए होमलैंड सिक्योरिटी डिपार्टमेंट के अहदेदारों से राब्ता किया. उन्होंने मुकदमे के बारे में ये कहते हुए कोई तबसरा करने से एतराज किया कि वो जेरे समात मुकदमे पर तबसरा नहीं करते. ताहम उन्होंने ये कहा कि मौजूदा कानून बदस्तूर जायजे की इजाजत देता है ताकि ये देखा जाए कि मुतालिका ममालिक और उनके शहरी टीपीएस के लिए हमेशा अहल हैं या नहीं, और अगर उन मुल्कों में हालात तब्दील हो जाएं तो टीपीएस की हैसियत खत्म की जा सकती है. सादिया जिब्रांझा, वॉइस ऑफ अमेरिका, वॉशिंगटन.
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर. जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए. दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर. अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है. पाकिस्तान में शाम 7 बजे से सुबह 7 बजे तक urduvoa.com पर बराह राह सुनिए. हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए.